यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मंकीपक्स रोगको जोखिम न्यूनीकरणका लागि आवश्यक सजगता अपनाउन मातहतका निकायहरू तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। यसै वर्षभित्र 1,00,000 भूमिहीनलाई लाल पूर्जा वितरण गर्ने सरकारको योजना र अमेरिकाको न्यू अर्लिन्स शहरको पर्यटकीय क्षेत्रमा ट्रकले भीड़लाई ठक्कर दिँदा मृत्यु हुनेको संख्या 15 पुग्यो। अब समाचार विस्तारमा। सरकारले संक्रामक रोग मंकीपक्सको जोखिम न्यूनीकरणका लागि आवश्यक सजगता अपनाउन मातहतका निकायहरूलाई तयारी अवस्थामा राखेको छ। हालै साउदी अरेबियाबाट आएका दुईजनामा संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंकीपक्स संक्रमित दुईजना मध्ये एकजना उपचारपछि घर फर्किसकेको र अर्का एकजनाको सुरक्षित रूपमा सरूवा रोग नियन्त्रण अस्पताल टेकुमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ। पहिलो पटक 2080 साल असारमा एकजना विदेशी महिलामा मंकीपक्स संक्रमण देखिएपछि नै सरकार सजग बनेको र हाल पुनः देखिएपछि थप सतर्कताका साथ आवश्यक तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंकीपक्स जोखिमसँग जुझ्न अपनाइएको सजगताबारे सम्बन्धित अधिकारीसँग हिजो छलफल गर्नुभएको छ। स्वास्थ्य मन्त्री पौडेलले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको स्थलगत निरीक्षण गरेपछि सम्बद्ध अधिकारीहरूको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिनका लागि आग्रह गर्नुभयो। सरकारले आगामी एक वर्षभित्र करिब 1,00,000 भूमिहीनलाई लाल पूर्जा वितरण गर्ने जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजो बसेको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले तत्काल 77 जिल्लामा भूमि समस्या समाधान आयोग गठन गरेर भूमि वितरणको काम अघि बढ़ाइने बताउनुभयो। आयोगले निवेदनका आधारमा फरक फरक कार्यविधि बनाएर सुकुम्बासी भूमिहीन दलित र अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने गरी सरकारले काम थालेको मन्त्री अधिकारीले बैठकलाई जानकारी गराउनुभयो। 1,000 भन्दा कम निवेदन परेका जिल्लामा एक वर्ष कार्यावधि, 5,000 निवेदन परेका जिल्लाको दुई वर्ष र 5,000 भन्दा बढ़ी उजुरी परेका जिल्लाका आयोगका पदाधिकारीको समयावधि 3 वर्ष रहने गरी आयोग गठन गर्न लागि मन्त्री अधिकारीले स्पष्ट पार्नुभयो। मन्त्री अधिकारीले विगतका भूमि सम्बन्धी आयोगले गरेका राम्रा कामलाई निरन्तरता दिँदै तराईका भूमिहीनलाई अधिकतम 5 कट्ठा र पहाड़का भूमिहीनलाई 3.5 रोपनी जग्गा प्रदान गरिने जानकारी गराउनुभयो। मन्त्री परिषद बैठकले ऊर्जा विकास मार्गचित्र स्वीकृत गरेको छ। मार्गचित्रमा सन् 2035 28,500 मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। मार्गचित्र अनुसार अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडल खुला भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्रस्ताव पारित भएसँगै सरकारले जलविद्युत क्षेत्र मार्फत राखेको समृद्ध नेपालको लक्ष्य पूरा हुने बताउनुभयो। सन् 2035 मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि 46.5 अर्ब अमेरिकी डलर अर्थात 62 खर्ब 31 अर्ब नेपाली रूपियाँ बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ। लामो समयको छलफल र बहसपछि अब यसअघि रोकिएर बसेका आयोजना अगाडि बढ़ाउन बाटो खुलेको छ। मार्गचित्रमा जलविद्युत आयोजना प्रसारण वितरण तथा सब स्टेशनका लागि आवश्यक पर्ने लगानीको विस्तृत विवरण समेत समेटिएको छ। आगामी 10 वर्षमा छिमेकी मुलुक भारतमा 10,000 मेगावट विद्युत निर्यात गर्ने सम्झौता समेत भएको र सो बाहेक बंगलादेश लगायत अन्य छिमेकी देशहरूमा सन् 2035 5,000 मेगावट विद्युत निर्यात गर्ने योजना मार्गचित्रमा उल्लेख भएको मन्त्रालयले जनाएको छ। सन् 2035 मुलुकको कुल जड़ित विद्युत क्षमता नै 28,500 मेगावट पुर्याउने लक्ष्य राखिएकामा हालसम्म करिब 3,400 हाराहारीमा मात्र विद्युत उत्पादन भएको छ। 111 मेगावट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन शुरू गरेको छ। चिलिमेको सहायक कम्पनी रसुवागढ़ी जलविद्युत कम्पनी लिमिटेडले सम्पूर्ण प्राविधिक परीक्षण लगायतका काम सम्पन्न गरी व्यावसायिक उत्पादन शुरू गरी राष्ट्रिय प्रणालीमा जोड़िएको हो। सरकारले प्रत्येक वर्षको माघ 14 गते सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ। मन्त्री परिषदको मंगलबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले हरेक वर्षको माघ 14 गते सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको बताउनुभयो। सम्पत्ति शुद्धिकरणबारे जनचेतना फैलाएर यस सम्बन्धमा नेपालको अन्तर्राष्ट्रिय छवि सुधार गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी राष्ट्रिय दिवसका रूपमा मनाइने भएको मन्त्री गुरूङले जानकारी गराउनुभयो। बैठकले आवश्यक सेवामा हड़ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने, खानेपानी तथा सरसफाई नियमावली 2081 स्वीकृत गर्ने, निकासी पैठारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री गुरूङले बताउनुभयो। यस्तै मन्त्री परिषदको बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी पहिलो संशोधन कार्यविधि 2081 स्वीकृत गरेको छ भने ऊर्जा विकास मार्गचित्र 2081 स्वीकृत गर्नुका साथै वाणिज्य नीति 2081 पनि स्वीकृत गरेको छ। यसै गरी बैठकले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाल र राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा रूपन्देहीका ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले बताउनुभयो। प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिस्ट्रारमा प्राध्यापक डाक्टर पुष्कर बहादुर पाललाई नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर शारदा थपलियाको सिफारिशमा कुलपति ओलीले हिजो डाक्टर पाललाई नियुक्त गर्नुभएको हो। सोही विश्वविद्यालयमा कार्यरत डाक्टर पाल पशु चिकित्सा विज्ञ हुनुहुन्छ। चितवनको रामपुर स्थित सो विश्वविद्यालयमा करिब 4,000 विद्यार्थी अध्ययनरत रहेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *1415 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा समसामयिक राजनैतिक विषयवस्तुबारे छलफल हुने एमाले जनाएको छ। बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगंजलाई करिब 11 करोड़ बढ़ीको धान बिक्री गरेका छन्। गत कार्तिक 20 गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगंज कार्यालयले पुस 16 गतेसम्म यहाँका किसानलाई 11,82,00,000 रूपियाँ भुक्तानी गरी 31,690.98 क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो। धान खरिद गर्नु अघि किसानले स्थानीय तहको सिफारिश दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछानेले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी शहर न्यू अर्लिन्सको एक पर्यटकीय क्षेत्रमा ट्रकले भीड़लाई ठक्कर दिँदा 15 जनाको मृत्यु भएको छ भने 30 जना भन्दा बढ़ी घाइते भएका छन्। अमेरिकी संचार माध्यम सीबीएस न्यूजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले उच्च गतिमा भीड़लाई ठक्कर दिएको बताएको छ। घटनापछि ट्रकका चालक बाहिर निस्केर हतियार चलाउन थालेपछि प्रहरीले जवाफी फायर गरेको समाचारमा जनाइएको छ। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18 बीस डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:55 भयो भने सूर्यास्त भरि साँझ 5:21 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मंकीपक्स रोगको जोखिम न्यूनीकरणका लागि आवश्यक सजगता अपनाउन मातहतका निकायहरू तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। यसै वर्षभित्र 1,00,000 भूमिहीनलाई लाल पूर्जा वितरण गर्ने सरकारको योजना र अमेरिकाको न्यू अर्लिन्स शहरको पर्यटकीय क्षेत्रमा ट्रकले भीड़लाई ठक्कर दिँदा मृत्यु हुनेको संख्या 15 पुग्यो। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।